यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। माथिल्लो तामाकोशी संचालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने विद्युत प्राधिकरणद्वारा जानकारी। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेषहरू नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा स्थायी शान्तिका लागि आह्वान। र नेपाल प्रिमियर लीगमा आज प्ले अफ चरणका दुई खेल हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। ललितपुर महानगरपालिकाको स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताउनुभयो। प्रधानमन्त्री ओलीले गरीबी घटाउन अधिक प्रयास भएको, सड़क पुल जस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढ़ेको, वैदेशिक मुद्रा संचितमा वृद्धि हुनुका साथै विकास निर्माणका कार्यले गति लिएको उल्लेख गर्नुभयो। सहाराविहीनहरूलाई भरण पोषण सहित आश्रयको व्यवस्था गरिएको भन्नुहुँदै उहाँले 2082 सालभित्र देशलाई सड़क मानव मुक्त बनाउने उद्घोष गर्नुभयो। प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक शहर ललितपुर भएकाले सम्पदा संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवर्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताउनुभयो। त्यस अवसरमा सांसद प्रेम बहादुर महर्जनले सरसफाई अड्डाका रूपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रूपमा समृद्धि तर्फको यात्रामा लागेको बताउनुभयो। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न महानगरलाई सुझाव दिनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समिति मार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले हिजो प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारी सहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रतिवेदन हस्तान्तरण गर्नुभयो। गत जेठ 17 गते मन्त्री परिषदबाट पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा 5 सदस्यीय आयोग गठन गरिएको थियो। प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले प्रतिवेदनले औल्याएका निष्कर्षलाई अविलम्ब कार्यान्वयन गर्ने र आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरी निचोड़मा पुग्नुपर्ने बताउनुभयो। प्रतिवेदनले विक्रमसम्म 2013 सालदेखिका त्रिवी कीर्तिपुर नैकाप ढुङ्ग्याड्डा पाटन लगायत काठमाडौँ उपत्यकाका 21 क्याम्पसका जग्गाको अवस्था दुरूपयोग र उपयोगका लागि समाधानका उपायहरू सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अघि बढ़ाएको छ। समितिको हिजो बसेको बैठकले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञहरूसँग छलफल गरेको हो। छलफलमा सांसदहरूले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन योग्य बनाउनु पर्नेमा जोड़ दिँदै विषय अनुसार सरल र सबैले बुझ्ने भाषामा ऐनको नाम परिवर्तन परिवर्तन गर्न सुझाव दिनुभयो। छलफलमा विज्ञहरूले चल सम्पत्ति धितो राखी ऋण लिने भन्ने विषय स्पष्ट गर्न सके, कानून कार्यान्वयनमा आउने, सुरक्षित कारोबारको भाषा बुझिने बनाउनु पर्ने, सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याइने हुँदा यसलाई वैज्ञानिक बनाइनुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगंगा विश्वविद्यालय विधेयकमाथि शिक्षा तथा कानूनविदसँग छलफल गरेको छ। समितिको हिजो बसेको बैठकमा पूर्व मन्त्री एवं कानूनविद माधव प्रसाद पौडेलले तिलगंगा विश्वविद्यालयलाई नेत्र अध्ययन प्रतिष्ठानका रूपमा स्थापना गरिनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी ल्याइएको विश्वविद्यालय विधेयक स्वास्थ्य मन्त्रालय अन्तर्गत राखिनुपर्ने र सम्बन्धित मन्त्रालयको सहसचिव नभई सचिवको प्रतिनिधित्व रहने गरी विधेयक संशोधन गर्न कानूनविद पौडेलले सुझाव दिनुभयो। बैठकमा शिक्षाविद डाक्टर नाथ कोइरालाले आँखा सम्बन्धी अध्ययन अध्यापन र अनुसन्धान लगायतमा केन्द्रित हुने गरी विधेयकमा कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। त्यसै गरी सांसदहरू नारायण काजे श्रेष्ठ, सुरेश आले मगर, भगवती नेउपाने, किरण बाबु श्रेष्ठ र झक्कु सुवेदी लगायत तिलगंगा विश्वविद्यालय बनाउने कि प्रतिष्ठान बनाउने भन्नेमा स्पष्ट भएपछि मात्रै विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सभामुख देवराज घिमिरेले संसदको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भएको छ। अन्तर व्यवस्थापिका मंचको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्नुहुँदै सभामुख घिमिरेले प्रतिनिधि सभा राष्ट्रिय सभाका साथै सातवटै प्रदेशका सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। संसदको प्रभावकारी भूमिकाले सरकारका प्रति गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्नुहुँदै उहाँले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। सभामुख घिमिरेले संघबाट बनेका कानूनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै अन्तर व्यवस्थापिका मंचका सम्मेलनले समस्या समाधान गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको पूर्व शर्त शान्ति सुरक्षा भएको बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई हिजो भैरहवामा सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा विधिको शासन स्थापना हुन सकेन भने लोकतन्त्रको अर्थ नहुने बताउनुभयो। संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड़ दिनुभयो। लुम्बिनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो विश्व शान्तिको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो। यसअघि सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेर राय सुझाव लिएको उहाँले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले लैंगिक एवं अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वकै एक उदाहरणीय देश रहेको बताउनु भएको छ। जर्मनीको बर्लिनमा हिजो आयोजित समान अधिकार सम्बन्धी सम्मेलन अन्तर्गतको राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता विषयक प्यानललाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको समावेशीकरण र मानव अधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले नेपालले विधायकीबाट नै लैंगिक तथा यौनिक अल्पसंख्यकहरूका पक्षमा कानून बनाएको पनि जानकारी दिनुभयो। संघीय जन गणनामा तेस्रो लिंग समावेश गर्ने विश्वको पहिलो देश नै नेपाल बनेको प्रसंग उठाउनुहुँदै उहाँले 16 आवधिक योजनामा यौनिक र लैंगिक अल्पसंख्यकका मुद्दालाई प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री डाक्टर राणाले मुलुकमा अल्पसंख्यकहरूको अधिकारको रक्षाका लागि प्रशस्त कानूनी व्यवस्था भए पनि उहाँहरूप्रतिको सोच र कानूनको कार्यान्वयनका लागि सोचाईमा परिवर्तन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले सभापति लामी छानेलाई हिरासतमा राख्न आठौं पटक म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्माले अदालतबाट म्याद थप भएको जानकारी दिनुभयो। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक 2 गते काठमाण्डुबाट पक्राउ पर्नु भएको थियो। सभापति लामिछाने सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्र बाबु राई जीवी सहित 65 जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढ़ाउन आवश्यक भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटिको आयोजनामा हिजो भएको विचार गोष्ठीमा पूर्व अर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनु पर्नेमा जोड़ दिनुभयो। गत असोज दोस्रो साताको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक क्षेत्रमा साँझको समयमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। राष्ट्रिय प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना मध्ये सबैभन्दा ठूलो 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँद याममा विद्युत व्यवस्थापन गर्न कठिनाई भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। माग व्यवस्थामा समस्या हुँदा विद्युत बढ़ी खपत हुने साँझको समयमा औद्योगिक ग्राहकका लागि विद्युत आपूर्ति कटौती गर्नु परेको उहाँले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढ़ी विद्युत माग हुने औद्योगिक क्षेत्रको विद्युत केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। हिजो काठमाण्डु उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय पीआईडी पानी पोखरीमा रहेको खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित वितरण सुनिश्चित गर्नमा सहयोग पुर्याउने अनुगमन नियन्त्रण र तथ्याङ्क प्राप्तिकरण प्रणालीको अनुगमन तथा निरीक्षण मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो। सोही क्रममा मन्त्री यादवले स्काडाको काठमाण्डु स्थित पानी पोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्न समेत निर्देशन दिनुभयो। वन तथा वातावरण मन्त्रालयले प्लास्टिक जन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ। विभागले हिजो एक सूचना जारी गरी सवारी साधनको नियमित मरमत सम्हार गर्न उद्योग कल कारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सड़क तथा निर्माण कार्यबाट उड्ने धुवा धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो। विगत केही सातादेखि मुलुकको तराई क्षेत्र लगायत काठमाण्डु उपत्यकामा वायु प्रदूषण बढ़ेको सन्दर्भमा विभागले सूचना जारी गरेको हो। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका वृद्धवृद्ध एवं श्वास प्रश्वास र मुटुका बिरामी गर्भवतीहरूलाई बढ़ी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। गहुँ बाली लगाउने समयमा मधेस प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएपछि किसानहरू मारमा परेका छन्। माघभन्दा आपूर्ति कम भएर मलको अभाव भएपछि किसानहरू बिना मल नै गहुँ बाली लगाउन बाध्य छन् भने कतिपय किसानहरूले बजारमा पाइने कमसल मल समेत प्रयोग गरिरहेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
गहुँको बिउ छर्किने तथा रासायनिक मल प्रयोग गर्ने बेलामा मधेस प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएको छ। रासायनिक मलको अभाव भएपछि किसानहरू बिना मल नै खेतमा गहुँ छर्किन थालेको धनुषाका कटराईका अगुवा किसान उपेन्द्र यादवको भनाइरहेको छ। रासायनिक मलको अभाव भएपछि कम असल मल पनि किसानहरूले खेतमा प्रयोग गर्न थालेपछि यसको नकारात्मक नकारात्मक असर उत्पादनमा पर्ने पक्का रहेको छ। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 23 का किसान बबलु कुमार ठाकुर:
रसायनिक मलको धेरै दिक्कत छ, यहाँको किसान नजिकको मान्छे बोर्डर गार्ड छेउबाट ल्याउन खोज्छ तर त्यहाँबाट पनि आउन दिँदैन। भारतीय सरकारले त्यसो पनि पुरै इलिगल एक्सन लिएछ, हाम्रो सरकारले राम्रोसँग ध्यानै दिँदैन यिनीहरू कुरा छ।
रसायनिक मलको आपूर्ति गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका निमित्त प्रमुख बेचन शाह:
मध्य प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा 81725 युरिया डिएपी को बाँडफाँड भएको थियो, त्यो अनुसारको मल चाहिँ हामी वितरण गरिरहेछौँ, गइरहेछौँ, यसले पालिकाको निर्णय बुझ्यौँ। अब अर्को लट आउन चाहिँ टाइम लाग्छ, प्रदेश मन्त्रालयबाट अर्को 8-12 एउटा निर्णय अनुसार बफर स्टकको जुन मल छ त्यो पनि वितरण भइरहेछ र गइरहेछ पालिकाहरूमा। केही न केही मागको चाहिँ नि सहज हुन्छ र आपूर्ति चाहिँ अलिकता ढिलो हुन्छ आउनमा।
रासायनिक मलको कोटा नै मागभन्दा थोरै भएकाले मध्य प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएको मलको अवस्थाका विषयमा मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डाक्टर जीवेन्द्र कुमार झा:
अहिले चाहिँ रासायनिक मलको चाहिँ अभाव नै छ किसानहरू माझमा, अहिले जुन बफर स्टक छ त्यसमा पनि मलको अभाव छ। तथापि हामीले प्रदेश मन्त्रालय कृषि मन्त्रालयबाट अनुरोध गरेका छौँ सङ्घ मन्त्रालयलाई बफर स्टकको चाहिँ उपलब्धताको लागि, त्यहाँबाट चाहिँ के आए पनि अहिले बफर स्टक पनि अभाव नै हुने चाहिँ सम्भावना देखिएको छ।
माना रोपेर मुरी फलाउने बेलामा मलको अभाव हुनु र किसानहरू पनि रासायनिक मल प्रति निर्भर बन्दै जानु दुःखद अवस्था रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
बझाङमा भूकम्पको धक्का महसुस भएको छ। हिजो साँझ तलकोट गाउँपालिकाको धमेना नजिक 4.3 रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो। केन्द्रका अनुसार तलकोट रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो। आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर 18, 1990 आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिन आप्रवासी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको हो। सार्वजनिक सेवा प्रसारण पीएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले हिजो पदबहाली गर्नुभएको छ। पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको हुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रह गर्नुभयो। सो अवसरमा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन ऐक्यबद्ध भई लाग्न तयार रहेको बताउनुभयो। यस्तै नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम नेउपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रूपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक सेवा प्रसारणका रूपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थायी शान्तिका लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ। जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल जेएफ शिखर सम्मेलनमा भिडियो सम्बोधनका क्रममा रूसले तोड्न नसक्ने गरी शान्ति स्थापना गर्न आवश्यक रहेको बताउनु भएको हो। यसअघि अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा लड़ाई रोक्न द्रुत सम्झौता गर्न दवाब दिने प्रतिज्ञा गर्नुभएको थियो। रूसको विकिरण रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको दक्षिण पूर्वी मस्कोमा भएको विस्फोटनमा मृत्यु भएको छ। रूसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेनकोले मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कूटरमा राखिएको विस्फोटक पदार्थ विस्फोटन भएको बताउनुभयो। रूसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभ र उहाँका सहकर्मी विस्फोटनमा मारिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्तिका सन्दर्भमा नेपालले राम्रो प्रगति गरेको बताउनु भएको छ। थाइल्याण्डको ब्याङ्ककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा अर्थमन्त्री पौडेलले अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले हाल विश्वव्यापी रूपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, सार्वजनिक ऋणको बढ़दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्नेमा पनि त्यस अवसरमा जोड़ दिनुभयो। नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी जल विद्युत आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत कटौती हुने जनाएको छ। गएको असोजमा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट हालसम्म उत्पादन बन्द रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी आयोजनाको मरमत कार्य यही पौष 10 गते भित्र सक्ने गरी कामलाई तीव्रता दिएकाले औद्योगिक क्षेत्रमा हाल गर्नु परेको विद्युत कटौती लामो समयसम्म भने नरहने बताउनुभयो। अस्ट्रेलियाको आर्थिक नगर मेलबर्नमा शनिबारबाट भएको मेड इन नेपाल एक्सपो नेपालका उत्पादनहरूको बजारीकरण गर्दै सम्पन्न भएको छ। मेला तथा प्रदर्शनीको भिक्टोरिया राज्यको मेरी ब्रुनाङ सिटी काउन्सिलका मेयर प्रदीप तिवारीले शुभारम्भ गर्नुहुँदै नेपाली उत्पादनका सामग्रीहरू अस्ट्रेलियाको मेलबर्नमा बिक्री वितरणमा सहजीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले, महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा गेवाली लगायतले अस्ट्रेलियामा नेपाली समुदाय तथा स्थानीय समुदायबीच नेपाली उत्पादनको बजारीकरण गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो। अस्ट्रेलियाका नेपाली संघ संस्थाहरूको सहयोगमा नेपाली महिला उद्यमी महासंघले आयोजना गरेको मेलामा नेपाली हस्तकलाका सामानहरू, ढाका, अल्लो, मूर्तिकला र काष्ठकलाका सामानहरू राखिएको थियो। चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगमा सुन्तला खेतीको विस्तारसँगै उत्पादन समेत बढ़दै गएको छ। सुन्तला खरिद गर्न व्यापारी बगानमै पुग्न थालेपछि त्यस भेगका कृषकहरू सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको र राम्रो आमदनी पनि लिइरहेको इच्छाकामना 5 तामिनका राम प्रसाद बोहराले बताउनुभयो। इच्छा कामना गाउँपालिकाका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले पालिकाले पनि कृषकहरूलाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो। गत वर्ष इच्छा कामनाका किसानले सुन्तलाबाट 8 करोड़ रूपियाँ भन्दा बढ़ी रकम गाउँमा भित्र्याएका थिए।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको लीग चरणका खेलहरू सकिएसँगै प्ले अफको रौनकता आजदेखि शुरू हुँदैछ। किर्तिपुर स्थित त्रिवी मैदानमा बिहान 9 बजे हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लीगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दिउँसो हुने पहिलो क्वालिफायरमा लीगको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिम र जनकपुर बीचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले आजको खेल निकै महत्वपूर्ण हुनेछ। यस्तै एलिमिनेटर खेलमा चितवन र कर्णाली बीचको खेलमा पराजित टोली बाहिरिनेछ। विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ। क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता बीच फाइनलमा पुग्न भोलि प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ। थप खेल समाचार अजय बमबाट।
वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले एसएससी महिला U19 एसिया कपमा अङ्क बाँडेका छन्। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 95 रनको लक्ष्य पछ्याई रहेको भारतले 3.1 ओभरमा कुनै पनि विकेट नगुमाई 28 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई 1-1 अङ्क दिएको छ। यो नतिजासँगै समूह बीमा समान 3 अङ्क रहे पनि नेट रन रेटमा भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 94 रनको योगफल तयार पारेको।
अब मौसम सम्बन्धी जानकारी। आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहे। कर्णाली र कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.1 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने विद्युत प्राधिकरणद्वारा जानकारी। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेषहरू नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा स्थायी शान्तिका लागि आह्वान। र नेपाल प्रिमियर लीगमा आज प्ले अफ चरणका दुई खेल हुँदै। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।